इसलिए फरमाया तुम इनसे कहो तुम अपने माल ख्वाह राशि खुशी खर्च करो या बकराहत, बहरहाल वो कबूल ना किए जाएंगे क्योंकि तुम फासिक लोग हो। इनके दिए हुए माल कबूल ना होने की वजह इसके सिवा कोई और नहीं कि उन्होंने अल्लाह और उसके रसूल से कुफर किया। नमाज के लिए आते हैं तो कसमसाते हुए आते हैं यानी सुस्ती के मारे हुए, और राह खुदा में खर्च भी करते हैं तो ना चाहते हुए खर्च करते हैं। इनके मालो दौलत और इनकी कसरत औलाद को देख कर धोखा ना खाओ। अल्लाह तो ये चाहता है कि इन्हीं चीजों के जरिए से इनको दुनिया की जिंदगी में भी अजाब में मुबतला करे और ये जान भी दें तो इनकार हक ही की हालत में दें। बहुत बड़ी बात है। ये दुनिया कमाने के रसिया, अपनी दुनिया कमाने वाले अपने माल से भी फायदा नहीं उठाएंगे। जिस दुनिया और माल और औलाद के पीछे लगे उससे भी इनको फायदा नहीं हुआ। आप देखिए अब्दुल्ला बिन उबै रासुल मुनाफिकीन था, गजवे बदर के बाद मुसलमान हुआ और तबूक के बाद मरा। पूरी जंगों में आलमोस्ट साथ रहा सिवाय बदर के, क्योंकि उस वक्त तो इस्लाम पे नहीं था। इसके बावजूद उसका अंजाम क्या हुआ? नमाज पढ़ता था, जकात देता था, मकसद एक नहीं था। आज हम मुसलमान कहते हैं नमाजें तो पढ़ते हैं और क्या करें, जकात तो देते हैं और क्या करें। तो अब्दुल्ला बिन उबै को क्यों फिर मुनाफिक कहा अल्लाह ने? उसको अल्लाह के नबी के कौस से मोहब्बत नहीं थी। नबी से मोहब्बत ना करना और नबी के मिशन से मोहब्बत ना करना ये इंसान को मुनाफिक बना देता है। और हकीकत है कि मुनाफिक की वेवलेंथ नहीं मिलती मुसलमानों के साथ। इसीलिए अल्लाह ताला कहते हैं कि जब तक तुम अल्लाह के रसूल से मोहब्बत नहीं करोगे, अपनी जान माल से ज्यादा उनको प्यारा नहीं समझोगे, तब तक तुम्हारे ये नफकात भी कबूल नहीं होंगे। इसलिए फरमा दिए कि तुम इन लोगों को इनके हाल पे छोड़ दो, ये ऐसी बातों को अपने ऊपर लेकर खुद को गुनाहगार कर रहे हैं या तुम्हें कैसा कह रहे हैं। फिर दूसरी बात, इन आयतों से पता चली कि मुनाफिक के लिए नमाज के लिए जाना मौत लगता है उसको। और सच ये कि जो मुसलमान नमाज के लिए नहीं जा सकते वो जिहाद के लिए भी नहीं जाएंगे। सिंपल सी बात है। जो फजर की नमाजों के सफ बरदार है, अगर जरूरत पड़ी तो वही लोग जाके मैदान जंग की सफों में खड़े होंगे। वहां से ईमान मिलता है, वहां से इंसान को अपनी ताकत मिलती है। तो अल्लाह ताला कहते हैं कि आज के दौर में ये क्रिमिनल निग्लिजेंस है, अपने आप को दीन के लिए नहीं खड़ा करते। अगर आज मैं और आप अपने बच्चों और अपने आप को अल्लाह के दीन की मोहब्बत के बगैर दुनिया से निकालते हैं तो याद रखिए फितना है। तभी अल्लाह कहते हैं इन्हीं चीजों में पड़ जाएंगे। आज आप देखिए फी जमाना मुसलमान का क्या मसला है? माल कमाना, मर्दों का मसला माल, औरतों का मसला घर। क्यों अपनी जान पे इतना बोझ डाला कि नमाजें कजा हुई? क्यों इतना कमाए खाते भी नहीं इतना, फिर डाइटिंग्स पे आ जाते हैं। जितना खाना बढ़ता जाता है उतना खाना कम हो जाता है, उतनी बीमारियां लग जाती हैं। जितना घर बड़ा उतनी हिम्मतें जवाब देती जाती हैं। छोटे घर में थे तो सारे बच्चे घर वाले साथ बैठते थे, करीब थे, कुर्बत थी, एक घर लगता था। अब तो होटल लगता है, एक कमरे में कोई रहता है तो कोई दूसरे में कोई रहता है। कर सकते हो तो रख लो, निभा सकते हो तो निभा लो, लेकिन अगर इसकी वजह से तुम्हारे दीन में कमजोरी है, नमाजें टूट रही हैं, तो अल्लाह ताला कहते हैं ये चीजें फिर उनके लिए नुकसान का जरिया बनेंगी। हजरत अली रजी अल्लाह अन्हु का एक बड़ा खूबसूरत कॉल है, कहते हैं मुझे इस माल से क्या लेना कि जो हलाल से मिले तो हिसाब देना पड़ेगा और अगर हराम से मिला तो अजाब का जरिया बनेगा। आज आप देखिए अपने इन बच्चों को जिनको अल्लाह ने यहां छेड़ दिया मौजू कि ये फितना है। आज एक बच्चे की शादी के लिए साल हर साल की प्लानिंग होती है, कपड़े, ये वो, डेकोरेशन, और दीन के लिए हमारी क्या कोशिश है? आज काफिरों की कोशिशों से इतना नुकसान नहीं हो रहा जितना हम मुसलमानों की सुस्ती से दीन का मोरल गिर रहा है। आज हम दुश्मनों की वजह से ज्यादा सताए हुए नहीं है, हम अपनी वजह से ज्यादा सताए हुए। मुनाफिक बचा लेने को कामयाबी समझता है और मोमिन लगा देने को कामयाबी समझता है। अब मैं और आप खुद अपने ऊपर लेकर देख लें कि ये किस तरह के हालात हैं और ये कहां से होगा। और अल्लाह के नबी सल्लम ये सब कुछ दिखाते हैं हमें कि देखो मैंने तुम्हें करके दिखा दिया। फिर मुनाफिकों की बातें, वयहलिफूना बिल्लाही, वो अल्लाह की कसमें खा खा कर कहते हैं हम तुम ही में से हैं। यानी अच्छा मजे की बात है कि उस दौर के मुनाफिकों को शर्म बहुत थी इस बात की कि हाय मुसलमान होकर नहीं कर रहे, हाय मुसलमान होकर पीछे हैं। तो जब मौका मिलता आके अल्लाह के नबी के पांव दबाने लगते होंगे और कहते होंगे अच्छा अल्लाह के नबी सच्ची दिल इतना करता है आपको क्या बताएं। अल्लाह ताला कहते हैं या कि आपसे कहेंगे हम तुम ही में से हैं, हालांकि वो हरगिज तुम में से नहीं है। ये कौन कह रहा है? उनको पैदा करने वाला कह रहा है। असल में तो ऐसे लोग हैं जो तुमसे खौफजदा है। अगर वो कोई जाए पनाह लें या कोई खो या घुस बैठने की जगह लें तो भाग कर इसमें जा छुपे। क्या पता चला कि ये खौफजदा हैं, सिर्फ इसीलिए दीन का थोड़ा बहुत काम करते हैं, वरना तो वो भी ना करें। और हाल क्या इनका, फैनू तुम इन गरदू व इल्लम यू तऊ मिन गाइजा हुम यस्खतून। ए नबी, में से बाज लोग सदकात की तकसीम में आप पर इतराजात करते हैं, अगर इस माल में से इन्हें कुछ दे दिया जाए तो खुश हो जाते हैं और ना दिया जाए तो बिगड़ने लगते हैं। क्या अच्छा होता कि अल्लाह और उसके रसूल ने जो कुछ भी इनको दिया था इस पर वो राजी रहते और कहते हमारे लिए अल्लाह काफी है, अपने फजल से वो हमें और भी बहुत कुछ देगा और इसका रसूल भी हम पर इनायत फरमाएगा और हम अल्लाह ही की तरफ नजरें जमाए हुए हैं। मुनाफिक का मसला माल, दे दो तो खुश, ना दो तो परेशान, मांग लो तो बिल्कुल ही भाग जाएगा। फरमाए ऐसे लोगों को पीछे कर दो, इनके ऊपर नजरें ना डालो। आयत 60 को नोट कर लीजिए, जकात की बांट है। इसके डिटेल पे हम नहीं जाएंगे क्योंकि आयत बड़ी वाजे है और इस पे किताब जकात की रिकॉर्डिंग मौजूद है, अल्हम्दुलिल्लाह पढ़ाई जाती है क्लासेस में, कोर्सेज में। जब आप कोर्स करेंगे इंशाल्लाह आप भी पढ़ लेंगे, और डिटेल्स जाननी हो तो आप जकात किसको दी जा सकती है किसको नहीं, तो अल्हम्दुलिल्लाह ऐसी वेबसाइट्स मौजूद हैं जैसे islamqa.com, आप वहां से भी सुनते हैं। यहाँ आप ये देखिएगा कि हिकमत क्या है डिफरेंट लोगों को देने की। इन नमस सदकात लिल्फुकराई वल मसाकीन वल आमिलीन अलैहा, ये सदकात तो दरअसल फकीरों और मिसकीनों के लिए हैं और इन लोगों के लिए जो सदकात के कामों पर मामूर हों, यानी जो जकात कमेटियों में काम करते हैं, उनकी तनख्वाहें उसमें से दी जाएंगी, और इनके लिए जिनके दिलों को नरम करना मतलूब हो, इस्लाम की तरफ इंक्लाइंड लोगों को देने के लिए, या जो न्यू मुस्लिम है उनकी तरफ इशारा है इसमें। नीज से गर्दनों के छुड़ाने और कर्जदारों की मदद करने में और राह खुदा में और मुसाफिर नवाजी में इस्तेमाल करने के लिए है। और जकात क्या है? फरीदतम मिन अल्लाह, ये अल्लाह की तरफ से फर्ज है, अल्लाह ने मुकरर किया है और अल्लाह सब कुछ जानता और दाना बीना है। क्या पता चला कि अल्लाह सुबहान तआला ने ये माल जो दिया, इसमें सारे मत जितने भी हैं ये क्लियर है, किसी का इख्तलाफ नहीं, लेकिन जो लफ्ज़ फी सबील अल्लाह इसको समझ लीजिए, क्योंकि इस पे बहुत सारे लोगों के जहनों में क्वेश्चंस भी होते हैं और डिफरेंट तरह की बातें हैं। तो आप देखिए यहाँ फी सबील अल्लाह से क्या मुराद है, अल्लाह के दीन को फैलाना, सुबुल रस्ते की बात पीछे भी हुई थी। आज के दौर में कौन सी चीज है जो लोगों को अल्लाह से जोड़ेगी? दीन का इल्म। लिहाजा दावा प्रोजेक्ट्स में, कुरान को आम करने में, सीडीज को आम करने में, प्रोजेक्ट्स देने में पैसा जकात का दिल खोल के दिया जा सकता है, क्योंकि आज के दौर में जो चीज मुफलसी की हद तक देखी गई है वो ये है कि लोग दीन की चीज पे एक डॉलर भी नहीं लगाते, अपनी जात के खाने पे पीने पे सैकड़ों हजारों तक लग जाता है लेकिन दीन पे नहीं लगते। तो मुफलिस वो नहीं होते जो अफोर्ड ना कर सके, जिनके पास पैसे ना हो, वो भी मुफलिस है जिसको शौक ना हो खर्च करने का। अफोर्डेबिलिटी का ताल्लुक शौक के साथ है, लिहाजा फ्री फ्री प्रोडक्ट लगाना, लोगों को बांटना देना, इससे इस्लाम आगे जाए, फिर इसी तरह नॉन मुस्लिम्स को इस्लाम की बातें देना, ये आज सब है, क्योंकि इंसानी जरूरियात में सबसे बड़ी जरूरत दीन की जरूरत है। आम सदका इतना नहीं होता कि बड़े बड़े काम किए जाएं, तो लिहाजा जब ऐसे चीजों में इनको लगाया जाए। फी सबीलिल्लाह की तफसीर में इमाम बुखारी रहमहुल्ला फरमाते हैं, वहुम अहलुल इल्म, तो लिहाजा पूरे शरह सदर के साथ दीन के फैलाने में माल को जकात के तौर पर दिया जा सकता है। और आज मुसलमानों ने जब ये छोड़ा तो उसकी नुकसान क्या हुआ कि आज हम तो सिर्फ फंड्स की कमी की वजह से कई प्रोजेक्ट्स को बंद कर दें और गैर मुस्लिमों को देखिए 25% अपना चर्च को देते हैं। ये जो मेरे पास एक फिगर पहुंचा था कि आम तौर पे जो लोग हैं वो अपने दीन को 25% देते हैं, तो हमें तो अल्लाह ने बहुत मांगा भी नहीं, 2.5 तो बिल्कुल मिनिमम है, और अगर वो भी हम सही तरीके से इस्तेमाल ना करें तो फिर ये हमारे लिए महरूमी है। आज इस्लाम पे जो लोग बातें करते हैं उसकी बहुत बड़ी वजह यह है कि हम इस्लाम के फैलाने पे माल को खर्च करना पसंद नहीं करते। फिर मुनाफिकों की बातें, इनमें से कुछ लोग हैं जो अपनी बातों से नबी को दुख देते हैं और कहते हैं ये शख्स कानों के कच्चे हैं, कहो वो तुम्हारी भलाई के लिए तो ऐसे हैं, अल्लाह पर ईमान रखते हैं और अहले ईमान पर एतमाद करते हैं, और सरासर रहमत इन लोगों के लिए जो तुम में से ईमान वाले हैं, और जो लोग अल्लाह और उसके रसूल को दुख देते हैं उनके लिए दर्दनाक सजा है। क्या पता चला जिनको बातों की आदत होती है ना तो वो बस दुख ही देते हैं, वो हर एक को कुछ ना कुछ कह के ही उठेंगे, चाहे उससे फायदा हो चाहे उनको नुकसान हो। फरमाया ये लोग तुम्हारे सामने कस्में खाते हैं ताकि तुमको राजी करें, हालांकि अगर ये मोमिन है तो अल्लाह और उसके रसूल ज्यादा हकदार हैं कि वो इनको राजी करने की फिक्र करें। क्या इनको मालूम नहीं कि जो अल्लाह और उसके रसूल का मुकाबला करता है इसके लिए दोजख की आंख है जिसमें वो हमेशा रहेगा। यखसरुल मुनाफिकून, ये मुनाफिक डर रहे हैं कहीं मुसलमानों पर कोई ऐसी सूरत नाजिल ना हो जाए जो इनके दिलों के भेद खोल कर रख दे। कनखियों से देखते थे अल्लाह के नबी की महफिल में जब कोई आयत उतरती और उनको लगता कि ये हमारे मुतल्लिक है تو منافق ایک دوسرے کو کنکھیوں سے دیکھتے اشارے کرتے کہ دیکھو تمہاری بات ہو رہی ہے. اللہ تعالیٰ کہتے ہیں نبی ان سے کہو اور مذاق نہ اڑاؤ, اللہ اس چیز کو کھول دینے والا ہے جس کے کھل جانے سے تم ڈرتے ہو. اگر ان سے پوچھو تم کیا باتیں کر رہے ہو تو جھٹ کہہ دیں گے ہم تو ہنسی مذاق اور دل لگی کر رہے ہیں. ان سے کہو کیا تمہاری ہنسی مذاق جوکس اللہ اور اس کی آیتوں اور اس کے رسول کے ساتھ ہے؟ اب عذر نہ تراشو, تم نے ایمان لانے کے بعد کفر کیا. اب اگر ہم نے تم میں سے ایک گروہ کو معاف بھی کر دیا تو دوسرے گروہ کو تم ضرور سزا دیں گے کیونکہ وہ مجرم ہیں. سفر تبوک کے واپسی پر منافقین بیٹھ کے باتیں کرتے تھے, جس کو آپ کہتے ہیں نا گوسپ کرنا, اور اس میں الٹی سیدھی باتیں اللہ کے نبی کے خلاف بھی کرنے لگ گئے. جب پوچھا یہ کیا کرتے ہو, کہتے اللہ کے نبی ٹائم پاس کر رہے ہیں, دل بھی تو نہیں لگ رہا نا. پھر سفر میں انٹرٹینمنٹ تو اچھی لگتی ہے, اس پہ یہ ساری تنقید تھی کہ دیکھو تم ایسی باتوں کو کر کے اپنے خلاف اللہ کو حجت کیوں دیتے ہو. کھل کے منافقوں کی صفات اس آیت میں آگے آ رہی ہیں. المنافقون والمنافقات بعضهم من بعض, منافق مرد اور منافق عورتیں سب ایک دوسرے کے ہم رنگ ہیں, یونی کلر, سب کا ایک ہی رنگ ہے. برائی کا حکم دیتے ہیں اور بھلائی سے روکتے ہیں اور اپنے ہاتھ خیر سے روکے رکھتے ہیں. یہ اللہ کو بھول گئے اور اللہ نے ان کو بھلا دیا, یقینا یہ منافق ہی فاسق ہیں. ان منافق مردوں اور عورتوں اور کافروں کے لیے اللہ نے دوزخ کی آگ کا وعدہ کیا جن میں وہ ہمیشہ رہیں گے, وہی ان کے لیے موزوں ہے, ان پر اللہ کی پھٹکار اور ان کے لیے قائم رہنے والا عذاب ہے. یہ ساری صفات ڈھونڈی جا سکتی ہیں کس میں؟ اپنے میں, کسی دوسرے میں نہ ڈھونڈیے. ہمارا حال ہے منافق کی بات ہو تو اس رشتے دار اور سسرالی اور دوستیں اور سہیلیاں, اور جہاں مومنوں کی باتیں ہوتے ہیں کہتے ہیں یہ سارا میرا ہی ذکر ہے. نہیں, ہمیشہ اپنا محاسبہ کریں اور دوسروں کو ہمیشہ سائڈ دیں کہ نہیں وہ مجھ سے تو اچھا ہی ہوگا. بڑی خوبصورت حدیث ہے, فرمایا کچھ لوگ خیر کی چابیاں ہیں اور شر کے تالے ہیں, یعنی خیر ان سے پھیلتی ہے, جیسے چابی لگتی ہے تو کام شروع ہو جاتا ہے, اور تالا کہہ کے شر نہیں پھیلتا. اس کے اپوزٹ کچھ لوگ اپوزٹ ہیں, خیر کے تالے ہیں, یک بھی دونا ایدیم میں آپ نے بات پڑھ لی, اور شر کے تالے ہیں, شر کی چابی ہیں. کیا پتہ چلا منافق خیر کو روکتا ہے اور شر کو پھیلاتا ہے, اور اس کے برعکس مومنوں کی صفات اب آگے آئیں گی. لیکن یہ ایک اور بات کہہ کر فرما دیا, تم لوگوں کے رنگ ڈھنگ وہی تو ہیں جو تم سے پہلے لوگوں کے تھے, وہ تم سے زیادہ زور آور تھے اور تم سے بڑھ کر مال اور اولاد والے تھے, پھر انہوں نے دنیا میں اپنے حصے کے مزے لوٹ لیے اور تم نے بھی تو اپنے حصے کے مزے لوٹ لیے جس طرح انہوں نے لوٹے تھے, اور ویسی ہی بحثوں میں تم بھی پڑے ہو جیسی بحثوں میں وہ پڑے تھے. بس ان کا انجام یہ ہوا کہ دنیا اور آخرت میں ان کا سب کیا دھرا ضائع ہو گیا اور وہی خسارے میں ہیں. کہ ان لوگوں کو اپنے پہلے لوگوں کی تاریخ نہیں پہنچی, نوح کی قوم, آد, سمود, ابراہیم کی قوم, مدین کے لوگ اور وہ بستیاں جنہیں الٹ دیا گیا, ان کے رسول ان کے پاس کھلی نشانیاں لے کر آئے تھے, پھر یہ اللہ کا کام نہ تھا کہ ان پر ظلم کرتا مگر وہ آپ ہی اپنے اوپر ظلم کرنے والے تھے. کیا پتہ چلا کہ منافقین کے ذکر کے بعد تاریخ کے تباہ شدہ لوگوں کا ذکر کر کے بتا دیا کہ منافقت کا آخری انجام پھر تباہی ہے. اب اس کے برعکس نیک لوگ, متقی, اور یہ جو بحثیں تھیں نا, یہ دین کی بحثیں ہیں جو آج بہت فیورٹ ٹاپک ہے. لوگ ڈسکشنز کے نام پہ اور صرف بحث برائے بحث کے نام پر دین کی باتوں کو کرتے ہیں. وہ لوگ جن کو الف بے نہیں آتی دین کی, وہ بھی لوگوں کو جا جا کے دین سکھا رہے ہوتے ہیں. اللہ تعالیٰ ہم سب کو ایسے لوگوں میں ہونے سے محفوظ رکھے. پھر اس کے بعد فرمایا والمومنون والمومنات, اور مومن مرد اور مومن عورتیں یہ سب ایک دوسرے کے رفیق ہیں. دیکھیے میل اینڈ فیمیل کو الگ کیوں کرا, کیونکہ ایسے کاموں میں ہر بندے کو اپنا ہی حساب دینا پڑے گا. دعا کیجیے اللہ مجھے اور آپ کو ایسے لوگوں میں شامل کر لے. یہ سب ایک دوسرے کے رفیق ہیں, ایک دوسرے کا حوصلہ بڑھاتے ہیں. کیسے؟ بھلائی کا حکم دیتے ہیں اور برائی سے روکتے ہیں, نماز قائم کرتے ہیں اور زکوٰۃ ادا کرتے ہیں, اور اللہ اور اس کے رسول کی اطاعت کرتے ہیں. یہ وہ لوگ ہیں جن پر اللہ کی رحمت نازل ہو کر رہے گی. یقیناً اللہ تعالیٰ سب پر غالب ہے اور حکیم اور دانا ہے. اور وعدہ کیا اللہ نے مومن مردوں اور عورتوں سے جنتوں کا جن کے نیچے نہریں بہتی ہیں, ہمیشہ رہنے والے ان میں, اور پاکیزہ گھر جنت عدن میں, اور رضوان من اللہ اکبر, اور سب سے بڑی رضامندی اللہ کی ہے, اور یہی بڑی کامیابی ہے. کیا پتہ چلا کہ نیکیوں کی طرح گناہوں کے لیے بھی ٹیم ورک کی ضرورت ہوتی ہے. امر بالمعروف ایک دوسرے سے تعاون کے بغیر نہیں ہوتا. انسان کو ایک اپنا سپورٹ گروپ بنانا پڑتا ہے. دین کے کام کرنے کے لیے آپ دیکھیے ہر ایک کو ساتھ لے کے چلنا پڑتا ہے. گاڑی چلانے کے لیے آپ دیکھیے کہ چار پہیے ہوتے ہیں نا, دو آگے دو پیچھے ہیں, اگلے دو سامنے ہیں پچھلے دو پیچھے ہیں, کوئی نظر آتا ہے کوئی نہیں آتا, لیکن سب مل کر ایک کمیونٹی بناتے ہیں. پھر آپ دیکھیے مومنوں کی صفت میں سائحون کا لفظ پڑا، تو سائحون کون ہے؟ جو دنیا میں سیاحت کرتے ہیں، اللہ کے دین کو پھیلانے کے لیے جاتے ہیں. اب دیکھیے کہ دنیا میں ایک دو دن کے لیے بھی دین کا کام کیا جا سکتا ہے اور اس کو زندگی کا حصہ بھی بنایا جا سکتا ہے. بعض لوگ سال ہر سال جابز کے سلسلے میں دوسرے ملکوں میں رہتے ہیں، وہ بھی سیاحت ہے، لیکن وہ دنیا کے لیے سب مدد کرنے کو تیار ہے. مبارکیں دیں گے آپ کو امریکہ میں جاب مل گئی اور آپ تبلیغ یا دین کی خدمت کے لیے آئیں، تو لوگ کہتے ہیں سوچ لو تم کدھر چلے، وہاں یہ ہوگا یہ ہوگا دس ہوگا. تو جس کو آخرت کمانی ہوتی ہے وہ پھر ان چھوٹی چھوٹی چیزوں میں پڑھ کر اپنے آپ کو ضائع نہیں کرتا. اب آپ دیکھیے کہ یہ ساری باتیں ہم منافقوں کے صفت میں پڑھ رہے ہیں کہ مومنوں کے پڑھ رہے ہیں، تو اس سے ہم سب کے سامنے ایک کانسیپٹ کلیئر ہو رہا ہے کہ دین اسلام کے ساتھ لوگوں کے تعلقات مختلف نوعیت کے ہوتے ہیں. سب سے پہلے بندہ مسلم بنتا ہے، پھر محسن بنتا ہے. اب جب مسلم بن جائے گا، محسن بن جائے گا، اس کی خیر کیسے پھیلے گی؟ کہ وہ دین میں دن بدن سنجیدہ ہوگا، یا وہ مہاجر ہوگا جو ابھی ابھی سٹرگل کر رہا ہے، یا انصار ہوگا جو آنے والوں کو تھام لے گا، اسٹیبلش ہو چکا ہے. یہ نئے نئے لوگ ہوتے ہیں، اللہ تعالیٰ جوڑ دیتا ہے. اللہ تفلو، یہ نہیں کرو گے سارے کام تو اللہ پکڑ کے تمہیں لے آئے گا. جب ہم اللہ کے دین کے سارے تقاضے پورے نہیں کرتے تو نفاق کا بیج دل میں پڑتا ہے. اور نفاق کیا ہے سمجھ لیجئے، کلمہ پڑھ کے بندہ منافق ہوتا ہے. مت سوچئے کہ نفاق جو ہے یہ کافروں کا مرض ہے. کلمہ پڑھنا عمل سے دوری، یہ ہے کلمہ. ایک تھریش ہولڈ ہے جو آپ کو اللہ کی طرف لے کر آتا ہے، آپ اللہ کے ساتھ جڑتے جاتے ہیں. لیگلی آپ مسلم ہو جاتے ہیں لا الہ الا اللہ پڑھنے سے، لیکن اگر آپ کو اس کے تقاضے پورے کرنے مشکل لگ رہے ہیں تو آپ منافق ہیں. جب آپ محسن بننا شروع کرتے ہیں، لوگ آپ کو اپوز کرتے ہیں، ان کے ساتھ جہاد ہوگا، ہجرتیں آئیں گی، ہوتے ہوتے سارے مرحلے طے کرتے ہوئے آپ نکھر کے آئیں گے. اس لیے اللہ سبحانہ تعالیٰ بن آیتوں میں دونوں کردار ہمارے ساتھ ساتھ لے کے آ رہے ہیں. یہ اسٹیٹسٹک میں کیا بتاتے ہیں کہ دنیا میں ہر دور میں دونوں قسم کے گروہ ہیں. ساری بات کا خلاصہ، کلمہ پڑھنے کے بعد دو راستے ہیں. نمبر ایک، یا مومن بنو گے مسلم بن جاؤ گے، یا منافق بن جاؤ گے تو تمہیں اللہ تمہارے اس اسلام سے دور کر دے گا. ہم اپنے آپ کے لیے خود ڈیسائیڈ کر سکتے ہیں کہ ہم نے اپنے لیے کیا سوچا ہوا ہے، اور اللہ تعالیٰ ہمارے لیے ایسی باتوں کو آسان کر دے. اب آگے دیکھیے آیت، قرآن کے لفظوں پہ ذرا غور کیجئے گا تو شرمساری نہیں ہوگی، ورنہ بہت سارے لوگ اس آیت پہ بڑے شرمندہ ہوتے ہیں. آپ کو بتایا آج یہ آوازیں ہیں، اللہ معاف کرے ایسے مسلمانوں کو ہدایت دے جو کہتے ہیں سورۃ توبہ کو قرآن سے نکال دو. آج کئی ملک ایسے دنیا کے سورۃ توبہ نہیں پڑھاتے اپنے سکولوں میں، اپنے مدرسوں میں، اور آیتیں یہ پیش کرتے ہیں، یا ایھا النبی یجاہد الکفار والمنافقین واغلظ علیہم. اے نبی، کفار اور منافقین دونوں کا پوری قوت سے مقابلہ کرو اور ان کے ساتھ سختی سے پیش آؤ، یعنی ان سے جہاد کرو. کہاں لے جائیں گے آپ اس آیت کو، کہاں چھپائیں گے؟ آگے اور بھی آیتیں آتی جائیں گی، ہر دل مومنین والی. تو لوگ پریشان ہوتے ہیں، کہتے توبہ توبہ، ایسا دین توبہ ہم نہیں دکھا سکتے، اور نان مسلموں کو تو یہ آیتیں کبھی نہ سوجھے. اللہ فرما رہا ہے میرے اور آپ کے کہنے اور سننے کی تو اس میں کوئی ضرورت ہی نہیں ہے. فرمایا آخر کار ان کا ٹھکانہ جہنم ہے، وہ بدترین جائے قرار ہے. یہ لوگ اللہ کی قسم کھا کھا کر کہتے ہیں کہ ہم نے وہ بات نہیں کہی، حالانکہ انہوں نے ضرور وہ کافرانہ بات کہی ہے. وہ اسلام لانے کے بعد کفر کے مرتکب ہوئے، مگر انہوں نے وہ کچھ کرنے کا ارادہ کیا جسے نہ کر سکے. غزوہ تبوک سے واپسی پر منافقین نے نبی صلی اللہ علیہ وسلم کی جان لینے کی کوشش کی تھی، قتل کا حملہ تھا، اس کی طرف اشارہ کی، ارادے تو کیے لیکن وہ کر نہ سکے. ان کا یہ سارا غصہ اسی بات پر ہے، تاکہ اللہ اور اس کے رسول نے اپنے فضل سے ان کو غنی کر دیا. اب اگر یہ اپنی اس روش سے باز آ جائیں تو انہیں کے حق میں بہتر ہے، اور اگر یہ باز نہ آئے تو اللہ ان کو دردناک سزا دے گا، دنیا میں بھی اور آخرت میں بھی، اور زمین میں کوئی ان کا حمایتی اور مددگار نہیں ہوگا. دیکھیے جو وہ کام نہیں کرتے وہ باتیں کرتے ہیں. ایسے لوگوں کو اسلام مشکل لگتا ہے جو اسلام پہ عمل نہیں کرتے، اور جو جتنا عمل کرنے لگ جاتا ہے اتنا اس کو اسلام آسان لگتا ہے. اللہ تعالیٰ مجھے اور آپ کو ان آیات میں یہ سبق دیتے ہیں کہ تم جاہد جنگ کی بجائے سخت محنت اگر دین کو سیکھنے میں کر لو گے تو اللہ تعالیٰ تمہارے اندر سے نفاق کے پودوں کو نکال دے گا. عبداللہ بن منافق کون تھا؟ مسجدوں میں نماز پڑھتا لیکن تنہائی میں اسلام کے خلاف پلاننگز کرتا. اللہ تعالیٰ ایسے کردار کو میرے اور آپ کے سامنے لا کر آئینہ دکھاتے ہیں کہ کہیں تم ایسے نہ ہو. اور یہاں یہ بھی پتہ چلتا ہے کہ پیسے والا شخص تھا. کھاتے پیتے لوگ عموماً اس خرابی کا شکار ہوتے ہیں، سارے نہیں. جن کے پاس علم ہوتا ہے نا ان کا مال ان کو اور نیک کر دیتا ہے، اور جن کے پاس علم نہیں ہوتا نا ان کا مال ان کو اور اللہ سے دور کر دیتا ہے. فرمایا ان میں سے بعض ایسے بھی ہیں جنہوں نے اللہ سے عہد کیا تھا کہ اگر اس نے اپنے فضل سے ہم کو نوازا تو ہم خیرات کریں گے اور صالح بن کریں گے. سوچیے بڑی تھاٹ پروکنگ آیت ہے, یعنی بہت ارادے کرتے ہیں اللہ بس مال دے دے پھر یہ کر دوں گی, اللہ گھر دے دے یہ کروں گی, اولاد دیں گے یہ کریں گے. اب اللہ نے دے دیا, مگر جب اللہ نے اپنے فضل سے ان کو دولت مند کر دیا تو بخل پر اتر آئے, کہتے ہیں پوری نہیں پڑتی, خرچے اتنے بڑھ گئے, اب ضروریات اتنی ہیں. کبھی کہتے ہیں ہائے یہ کام ہو جائے میں سب سے آگے ہوں گی, میں اپنا نام سب سے پہلے آ کے لکھاؤں گی, لیکن نام لکھانے کی ضرورت ہی نہیں پڑتی. وہ کہتے ہیں نہیں یہ ناممکن ہی نہیں. تو اللہ تعالیٰ کہتے ہیں جو اللہ سے وعدے کریں اور وقت پڑنے پر اس کو نبھائے نا, ایسے لوگ اپنے پاؤں پہ خود کلہاڑی مارنے والے ہیں. نتیجہ یہ نکلا کہ ان کی اس بدعہدی کی وجہ سے جو انہوں نے اللہ سے کی ہے اور اس جھوٹ کی وجہ سے جو وہ بولتے ہیں, اللہ نے ان کے دلوں میں نفاق بٹھا دیا. ہائی لائٹ کریں گے نفاق کا ٹھپا دل میں کب لگتا ہے, جب اللہ سے کیے ہوئے وعدوں کو پورا نہیں کرتے. نیت کرتے ہیں ارادے کرتے ہیں یہ موقع ملا یہ کریں گے, وہ ملا وہ کریں گے, یہ دیکھیں ہوگا, لیکن جب وقت آتا ہے تو مصلحتوں کا شکار, مجبوریوں کا شکار. اس وقت لگتا ہے دنیا میں سب سے زیادہ مجبور یہ ہیں. تو اللہ سبحانہ تعالیٰ کہتے ہیں کہ ایسے لوگوں کو پیچھے کر دو. یہ ایسی باتیں دیکھیے, منافق جو ہوتا ہے نا کمزور عمارت کی طرح, ظاہر اوپر سے دیکھی ہوئی لگتی ہے لیکن اندر سے بہت کمزور ہوتی ہے, اس کے اندر ایمان کی جڑیں مضبوط نہیں ہوتی. تو اگر اس کے اوپر آپ کوئی عمارت کھڑی کرنا بھی چاہیں گے تو نقصان کیا ہوگا, ظاہر وہ اچھی لگے گی لیکن اندر سے گر جائے گی. تو کسی کو گرتی جھولتی عمارت اچھی نہیں لگتی, لوگ اس کے پاس سے بھی نہیں گزریں گے. اسی طرح گرتے جھولتے مسلمان بھی لوگوں کو نہیں اچھے لگتے, کیونکہ ان کو پتا ہے کہ یہ تو کسی وقت بھی ہمارے اوپر گر جائیں گے. تو دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں نفاق سے پاک کر دے اور کوئی ایسی چیز ہمارے دل میں نہ آ جائے. فرمایا یہ کیسا نفاق ہے جو اس کے حضور ان کی پیشی کے دن تک ان کا پیچھا نہ چھوڑے گا, کیا یہ لوگ جانتے نہیں کہ اللہ کو ان کے چھپے ہوئے رازوں اور ان کی پوشیدہ سرگرمیوں کی خبر ہے, وہ تمام غیب کی باتوں سے پوری طرح باخبر ہے, وہ خوب جانتا ہے کہ ان کنجوس دولت مندوں کو جو رضا اور رغبت کے ساتھ اہل ایمان کی مالی قربانیوں پر باتیں چھانٹتے ہیں اور ان لوگوں کا مذاق اڑاتے ہیں, یہ ہے وہ صحابی جو ساری رات کنواں چلاتے رہے اور کھجوریں لے کر آئے, کیا باتیں لوگوں نے ان کو کی, اور ان لوگوں کا مذاق اڑاتے ہیں جن کے پاس اللہ کی راہ میں دینے کے لیے اس کے سوا اور کچھ نہیں, جو وہ اپنے اوپر مشقت برداشت کر کے دیتے ہیں. اللہ ان مذاق اڑانے والوں کا مذاق اڑاتا ہے اور ان کے لیے دردناک سزا ہے. اے نبی خواہ سے لوگوں کے لیے آپ معافی کی درخواست کریں یا نہ کریں. دیکھیے کتنی شدت ہے, نبی کے بھی اختیار میں نہیں ہے کہ ایسے لوگوں کے لیے دعا کریں. کہا اگر آپ 70 بار بھی ان کے معاف کرنے کی درخواست کریں گے تو اللہ ان کو ہرگز نہیں معاف کرے گا, اس لیے کہ انہوں نے اللہ اور اس کے رسول کے ساتھ کفر کیا, اور اللہ فاسق لوگوں کو راہ راست نہیں دکھاتا. جیسے کوئی لوگ باغی ہوتے ہیں نا, بغاوت کر دیتے ہیں, ایجیٹیشن کر دی تو ان کی بھی تو سزا موت ہی ہے نا. تو اللہ تعالیٰ ایسے منافقوں کی معافی کی دعا کرنے سے بھی روکتے ہیں. جن لوگوں کو پیچھے رہنے کی اجازت دی گئی تھی وہ اللہ کے رسول کا ساتھ نہ دینے اور گھر بیٹھنے پر خوش ہوئے. نوٹ کیجئے گا, ایک ہوتا ہے اللہ کے کام سے بندہ دور رہے تو گلٹ ہو, روئے دوئے, وہ واپس آ جائے گا, چند دن گھر میں بیٹھ کے کہے گا سوری میں تو اور پریشان ہوگی, میرے تو کام بھی نہیں ختم ہوئے اور میرے گھر والے بھی راضی نہیں ہوئے. لیکن کچھ لوگ ہیں جو گھر بیٹھنے پہ خوش ہیں, اللہ تعالیٰ کہتے ہیں ان کا حال کیا ہے, انہیں گوارا نہ ہوا کہ اللہ کی راہ میں جان اور مال سے جہاد کریں. ان لوگوں نے کہا اس سخت گرمی میں مت نکلو, لوگوں نے ان کی ہمتیں توڑی, گرمی بہت ہے گھر بیٹھے رہو, ان سے کہو کیا کل نار جہنم اشد حرا, جہنم کی ایک آگ تو زیادہ شدید ہے گرمی میں, ان سے کہو جہنم کی آگ اس سے زیادہ گرم ہے, لو کانوا یفقہون, کاش یہ سوچتے سمجھتے. آج لوگ مشینوں پہ کھڑے ہو کے پسینہ دوڑاتے ہیں, واک کرتے ہیں, جاگنگ کرتے ہیں اور کتنی ایکسرسائزز کرتے ہیں, گیلریز کو بند کر دو, بلڈ پریشر گھٹ جائے, یہ ہو, اور اللہ کے راستے میں پسینہ نہیں بہاتے. جب اللہ کے راستے میں مشکل آئے کہتے ہیں نہیں نہیں گھر بیٹھو, پھر گھر بیٹھ کے جب موٹے ہوئے تو کہا بجاؤ کہیں مشینوں میں بیٹھ کے دو. خوش قسمت ہے وہ انسان جس کا پسینہ اللہ کے راستوں میں بہے. اور آپ دیکھیے جہنم کی آگ کتنی شدید ہوگی جس کا اللہ تعالیٰ نے یہاں رکھا. اور اللہ تعالیٰ بتاتے ہیں کہ موقع بار بار نہیں ملتے, بار بار تمہارے گھر کی دستک نہیں بجے گی, آج اس کی فکر کر لو. اور یہ وہ لوگ ہیں جن کو اللہ نے ٹیلنٹ دیا تھا لیکن انہوں نے اپنا ٹیلنٹ ضائع کیا, تو اب اللہ تعالیٰ کرے خوشیاں نہ مناؤ اپنی محرومی پہ, بلکہ فلیضحکوا قلیلا ولیبکوا کثیرا, اب چاہیے کہ یہ لوگ ہنسنا کم کر دیں, انٹرٹینمنٹ کم کریں, فن کے نام پہ زندگیاں نہ لگا دیں. आज काफिर के साथ साथ मुसलमान को भी देख के ऐसे ही लगता है जिंदगी का मकसद फन है। कोई वीकेंड ऐसा नहीं है जो फ्री सीरियसली घर रह सके। नाइट्स देख लीजिए, रातें, दिन, गर्मियां, सर्दियां, कहाँ जा रहे हैं, क्या होगा, किधर जाएंगे, ये सब कुछ क्या बताता है, कैसे लोग जो हैं वो जिंदगी को फन समझते हैं। तो अल्लाह कहते हैं ये दुनिया फन प्लेक्स नहीं है, रोया करो इसलिए कि जो बदी तुम कमाते हो ये इसकी जजा है। हकीकत है कि आज हंसने हंसाने का कल्चर है। मीडिया को ले लीजिए, फिल्मों को देखिए, ड्रामों को देखिए, बच्चों के कार्टून को देख लीजिए, हर एक बस हंसना हंसाना चाहता है। और इसी हंसने हंसाने ने जिंदगी के मकसद से दूर कर दिया। फरमाया अगर अल्लाह इन्हें तुम्हारे दरमियान वापस ले आए और आइंदा इनमें से कोई जिहाद के लिए जाने की तुमसे इजाजत मांगे तो साफ कह देना तुम मेरे साथ हरगिज नहीं चल सकते। जब आसान टास्क होता है, फायदे मिलने की उम्मीद है तो जाना चाहते हैं। कब तुम मेरे साथ नहीं चल सकते और ना मेरे साथ कभी तुम दुश्मन से लड़ सकते हो। तुमने पहले बैठ रहने को पसंद किया था, तब घर बैठने वालों ही के साथ बैठे रहो। देखिए एक ऑप्शन मिस हो जाए ना तो फिर बहुत सारी ऑप्शंस चली जाती हैं। कभी गाड़ी में जाते हुए आपने एक एग्जिट मिस किया होगा तो उसके बाद अगला एग्जिट हो सकता है कि 50 मील के बाद आए या आए ही ना। तो बस दफा यही हालात हो जाते हैं लोगों के साथ कि जब उनको नेकी का मौका मिलता है तो वो पीछे हो जाते हैं। तो अल्लाह ताला कहते हैं अब इनको दोबारा नहीं आना होगा। अब्दुल्ला बिन उबई का इंतकाल हो गया तबूक के बाद। नबी सल्लम के पास उनका बेटा आया, सच्चा मुस्लिम था, अब्दुल्ला ही था उसका भी नाम। कहने लगा अल्लाह के नबी मुझे पता है मेरा बाप गुनाहगार था लेकिन था तो कलमा गो। मेरा दिल करता है बेटा होने के नाते कि आप इसकी बख्शिश की दुआ करें, इसकी नमाज जनाजा पढ़ाएं तो शायद अल्लाह उसको माफ कर दे, तो आप मेरे साथ चलिए। अल्लाह के नबी देखिए इतने साफ दिल कहते हैं जिस शख्स ने सारी जिंदगी फितने उठाए आपने उससे भी कभी ग्रज नहीं पाला, आज हम एक साथ काम करने वालों के लिए ग्रज रखते हैं। बात जब मुसलमानों के लिए खराबी है, आपने कहा ठीक है मैं चलता हूँ। कहने का अल्लाह के नबी एक और फरमाइश करो, ये अपना कुर्ता तो मुझे दे दें, मैं आपके कुर्ते में अपने बाप को दफन करूं। बेटा होने के नाते ख्वाहिश कहती कि किसी न तरह अल्लाह बहाना बना दे और मेरे बाप की बख्शिश हो जाए। आपने कहा ले लो, आपने अपना कुर्ता दिया क्योंकि अब्दुल्ला बिन उबई का एक एहसान था आपके ऊपर। गज़वे बदर के कैदियों में जब नबी सल्लम के चचा अब्बास आए थे तो उनके बदन पे कुर्ता नहीं था, तो आपने उस वक्त ख्वाहिश की थी और ऐलान किया था कि कोई है जो मेरे चचा को कुर्ता पहनाए। तो चूंकि अब्दुल्ला बिन उबई लंबे चौड़े जिस्म का था और उनका कुर्ता जो था हज़रत अब्बास को पूरा आ गया, उस कुर्ते के बदले में अल्लाह के नबी ने अपना कुर्ता दे दिया। अब्दुल्ला बिन उबई आज भी नबी सल्लम के कुर्ते में मदफून है। अल्लाह के नबी खुद उसकी कब्र में उतरे, उसको अपना लुआब लगाया, उसका नमाज जनाजा पढ़ा और उसके लिए दुआएं की, लेकिन अल्लाह का फैसला सुन लीजिए। तो खौफ से मर जाने का दिल करता है कि आज हम दिल के निफाक के साथ काबे की चादरों में कफना दें, जमजम में भीगे हुए कफन भी डाल दें, लेकिन अगर दिल में खोट खपट है, अगर इस्लाम से दूरी है तो अल्लाह ताला क्या कहते हैं। और आइंदा इनमें से जो कोई भी मरे आप उसकी नमाज जनाजा भी हर किस न पढ़ना और न कभी इसकी कब्र पर खड़े होना क्योंकि उन्होंने अल्लाह और उसके रसूल के साथ कुफर किया है। वो मरे इस हाल में कि वो फासिक थे, इनकी मालदारी और इनकी कसरत औलाद आपको धोखे में न डाले। अल्लाह ने तो इरादा ही कर लिया कि इस माल और औलाद के जरिए से इनको इस दुनिया में सजा दे और इनकी जाने इस हाल में निकले कि वो काफिर हों। अल्लाह तजलना मिन हम, दुआ कीजिए अल्लाह इस निफाक पे मरी मौत न करे कि हम दुनिया से इस तरह के काम करते हुए जाए। मुनाफिकों को खौफ आता था कुरान की महफिल में क्योंकि जब कभी कोई सूरत इस मजमून की नाजिल हुई कि अल्लाह को मानो और इसके रसूल के साथ मिलकर जिहाद करो तो तुमने देखा कि जो लोग इनमें से कुदरत रखते थे यानी रिसोर्सफुल थे, माल दौलत सब अफोर्ड कर सकते थे, कोई कमी नहीं थी उनकी जिंदगी में, वही तुमसे आकर दरख्वास्तें करने लगे। किसकी? एप्लीकेशन की कि वी कैन गो विद यू। कैसे? कि इन्हें जिहाद की शिरकत से माफ रखा जाए और उन्होंने कहा हमें छोड़ दीजिए, हम बैठने वालों के साथ रहें। इन लोगों ने घर बैठने वालों में शामिल होना पसंद किया। सोचिए इन लोगों ने घर बैठने वालों नहीं वालियों है लफ्जी तर्जमा देखे, औरतों का काम होता है घर में बैठना, मर्दों का तो नहीं। जो दीन के नास्ते में अल्लाह के रास्ते में निकलना चाहता है उसको मर्दों वाला हौसला रखना पड़ता है, इसलिए अल्लाह ताला कहते हैं ये घर बैठने वालों के साथ बैठ गए। अल्लाह ताला कैसे पोल खोलता है, इसीलिए ये सूरतें आम लोग नहीं सुन सकते, बर्दाश्त नहीं कर पाते लोग। इसीलिए फरमाया कि इनके दिलों पर ठप्पा लगा दिया और इसलिए कि इनकी समझ में कुछ नहीं आता, मुनाफिक की अकल मारी जाती है, उसको डिसीजन करना नहीं आता। और फरमा दिया बखिलाफ इसके रसूल ने और इनके लोगों ने जो रसूल के साथ ईमान लाए थे, अपनी जान और माल से जिहाद किया और अब सारी भलाइयां इन्हीं के लिए हैं और वही फलाह पाने वाले हैं। अल्लाह ने इनके लिए बाग तैयार कर रखे जिनके नीचे नहरें बहती हैं और इनमें वो हमेशा रहेंगे और ये है अज़ीमुशान कामयाबी। कभी दीन के रास्ते में आते आते थक जाए ना तो इस आयत को याद कर लें। आप कहेंगे अच्छा इसका वजीफा पढ़ लें, वजीफा पढ़ लें कैसे, तर्जुमे को देखकर बार बार पढ़ें। आज मैं थक गई हूँ लेकिन अल्लाह मुझे इतना प्यारा देने वाला है मैं कैसे थकूँ। अब एक नया गिरोह जिससे अगले पारे का भी आगाज होगा, बद्दू लोग, जिसको आप देहाती लोग कह लीजिए, जिनको बहुत रिसोर्सेस नहीं अल्लाह ने दिए, अकल भी नहीं दी, जानवरों के साथ रहते हुए अकल भी मोटी हो गई, तो जिनको नेमतें कम दी उनका हिसाब भी कम है। अब इनकी बात है, इनमें भी बहुत सारे मुनाफिक थे तो अल्लाह ताला उनकी खबर आपको दे रहे हैं। वजाल मुअज़्ज़िरूना मिनल आराब, बदवी लोगों में से भी बहुत से लोग आए जिन्होंने उजर किए ताकि इन्हें भी पीछे रह जाने की इजाजत दी जाए। इस तरह बैठ रहे वो लोग जिन्होंने अल्लाह और उसके रसूल से ईमान का झूठा अहद किया था। इन बदवियों में से जिन लोगों ने कुफर का तरीका अख्तियार किया अनकरीब और दर्दनाक सजा से दो चार होंगे। ज़ईफ़ और बीमार लोग और वो लोग जो शिरकत जिहाद के लिए ज्यादा राह नहीं पाते, हाईलाइट करें, उनके पास रिसोर्सेस नहीं है, अगर पीछे रह जाए तो कोई हर्ज नहीं। यानी जिसकी को उजर सच्चा है उसको अल्लाह रोकेगा थोड़ी, जबकि वो खलूस दिल के साथ अल्लाह और उसके रसूल के वफादार हो। अल्लाह की नजर आपके मेरे दिल पे, तो हर एक पीछे रहने वाला मुनाफिक नहीं होता। याद रखिए सिर्फ अपना मुहासबा किया करें, दूसरे के लिए कभी मत सोचें कि वो क्यों पीछे रहती हैं, वो क्यों नहीं आता, वो क्यों नहीं जाता। भाई आपको मुझे क्या लगे, मुझे तो अपनी फिक्र है कि अगर किसी दिन मैं पीछे रह गई तो मेरा क्या बनेगा। तो अल्लाह ताला कहते हैं ऐसे लोगों के ऊपर तुम ना करो बात, ऐसे मुहसिनीन पर एतराज की कोई गुंजाइश नहीं, और अल्लाह ताला दरगुजर करने वाला और रहम फरमाने वाला। इसी तरह इन लोगों पर भी कोई एतराज का मौका नहीं जिन्होंने खुद आकर तुमसे दरख्वास्त की थी कि हमारे लिए सवारियां बहम पहुंचाई जाए। राइट, प्रॉब्लम वाले लोग सुन ले इन आयतों को तो आपको तबूक का सफर याद आ जाएगा। यकीन करें आज भी बहुत सारे लोग हैं जो राइट की वजह से नहीं पहुंच पाते कई जगहों पे, तो अल्लाह ताला कहते हैं ये नई बात नहीं है। नबी सल्लल्लाहु अलैहि वसल्लम के कई लोग आए, शौक था, जज्बा था, जगह नहीं थी, गाड़ी नहीं थी, घोड़ा नहीं था, तो आपके पास आते लेकिन आपके पास भी कुछ नहीं था तो क्या हुआ। और जब आपने उनसे कहा कि मैं तुम्हारे लिए सवारियों का इंतजाम नहीं कर सकता तो वो मजबूरन वापस गए, और हाल ये था कि इनकी आंखों से आंसू जारी थे और इन्हें इस बात का बड़ा रंज था कि वो अपने खर्च पर शरीके जिहाद होने की कुदरत नहीं रखते। इसमें हर एक वो सिस्टर सोचे कि जिनके पास वाकई रिसोर्स नहीं है, गाड़ी खराब है, नहीं है, कुछ भी है, मजबूरी है, तो क्या दिल में दुख भी है, आंखों में आंसू आते हैं, या शुक्र करती हूँ चलो शुक्र है आज नहीं जा सकते, मुतमईन बैठ जाते हैं? नहीं, वो आंखें आंसुओं से भरी हुई लेकर वापस जाते थे। उन्हें इस बात का बड़ा रंज था कि वो अपने खर्च पर शरीके जिहाद होने की कुदरत नहीं रखते। अलबत्ता एतराज इन लोगों पर है, इसको हाईलाइट कीजिए, सारी पकड़ मुझे लगता है क़यामत के दिन उनकी होगी जिनके पास है। कुछ लोग होते हैं हैव्स और कुछ होते हैं हैव नॉट्स। हैव नॉट्स बच जाएंगे, आज दुनिया में वो बेचारे लगते हैं, कल वो बहुत शाह होंगे, खुश होंगे, शुक्र अल्लाह ने कम दिया ऐसा भी नहीं हुआ। लेकिन अल्लाह ताला क्या कहते हैं, एतराज उन लोगों पर जो मालदार हैं और फिर भी तुमसे दरख्वास्त करते हैं कि इनको शिरकत जिहाद से माफ रखा जाए। इन्होंने घर बैठने वालियों में शामिल होना पसंद किया और अल्लाह ने इनके दिलों पर ठप्पा लगा दिया, इसलिए अब ये कुछ नहीं जानते कि अल्लाह के इनकी इस रविश का क्या नतीजा निकलने वाला। बार बार एक ही जुमला, घर बैठने वाले, घर बैठने वाले,